नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको अर्को एउटा श्रृंखलामा फेरि मैले कथाकार केशवराज गेवालीको अर्को भोर कथा संग्रह लिएर आइपुगेको छु। आज पनि म यो संग्रहबाट केही कथाहरू सुनाउँदैछु। शुरूमा मैले सुनाउने यो संग्रहभित्रको कथाको शीर्षक छ बेजुबान। म उसँग त्यति कठोर भएर नबोलेको भए पनि हुने। दुई दिन अघिको अन्तिम भेटमा सायद अलि बढी नै भने मैले उसको कुरा सुनिदिएको भए ऊ यो समस्यामा पर्दैन थियो कि। ऊ यति बेला कुनै पुलिस चौकीको सानो कोठरीमा होला, भाषा जान्दैन, अमेरिकी कानूनको अजिङ्गरले उसलाई बिस्तारै बिस्तारै कस्दैछ। म बारम्बार मेरो र उसको अन्तिम कुराकानी सम्झिरहेको छु। म आफै पनि उसलाई उपदेश दिन मिल्ने चोखो कहाँ थिएँ र त्यो चर्को कुरापछि उसले ढ्याङ्ग बन्द गरेको ढोकालाई हेर्दै उसँगको छ महिना सम्झिरहेको छु। ऊ अर्थात् अमेरिकाको यो चिसो र एकान्त गाउँको मेरो एकमात्र साथी। हाम्रो उमेर, पेसा, बानी केही मिल्दैन, तर पनि ऊ मेरो रूम पार्टनर भएको थियो। म चाहिँ अमेरिकामा मेकानिकल इन्जिनियरिङमा मास्टर्स गर्न आएको, दामी स्कोप छ रे भनेको सुनेर पेट्रोलियम इन्जिनियरिङ पढेँ। ग्रीन कार्ड र पैसा कमाउने लोभमा यो ठाउँमा आइपुगेको छु। यो ठाउँ विलिस्टोन, नर्थ डकोटा, नामभन्दा पनि जाडोवाला जस्तो लाग्छ। वर्षको आठ महिना उद्धुम चिसो, त्यसमाथि हिउँ परेको परे। नोभेम्बरको एउटा शनिबार हिउँ परिरहेको थियो। जाने ठाउँ कहीँ थिएन, गर्ने काम केही थिएन। अल्छीलाग्दो दिन, कति बस्नु थुनिएर मलमा यत्तिकै हल्लिँदै थिएँ। उसले मलाई ट्वाँ परेर हेरिरहेको रहेछ। मलाई कसो कसो अप्ठ्यारो लाग्यो। नजिकै गएर हेलो भने ऊ सेता दाँत देखाएर हाँस्यो। कालो कालो, 45-50 जति उमेरको होला, अलि होचो, मोटो मोटो ज्यान, आँखा जुद्ना साथ उसले मलाई सोध्यो, इन्डियन? मैले मेरो हात बढाउँदै भने नेपाली। उसले मेरो हात समातेर भन्यो, जगत गुरु। मैले थपेँ, मोहन। मान्छेसँग प्रत्यक्ष त्यति बोल्दा पनि मुड फ्रेस जस्तो भयो। मैले थपेँ, हिन्दी बोल्छौ? उसले सबै औँला खुम्च्याएर थोरै बुझाउने इसारा गर्दै भन्यो, थोडा थोडा। उसको हिन्दीको उच्चारण एकदमै रमाइलो लाग्दो थियो, हिन्दी सिनेमाको दक्षिण भारतीय कमेडियन जस्तो। दिनहरू यति पट्यार लाग्दा थिए कि सानो कुरा पनि दोहोराई तिराई मजा लिनुपर्ने। छुट्टिने बेलामा फोन नम्बर साट्दै भन्यो, मोना फोन गर्ना। जगत पुरानो ट्रेलर होममा बस्दो रहेछ। पातलो काठको भित्ताले बनेको पुरानो रात्रिबस जस्तो देखिने घर। त्यसमा तीनवटा कोठा थिए, एउटामा जगत, अर्कोमा दुईजना मेक्सिकन र तेस्रोमा घरमालिक बस्ने रहेछन्। यो सानो गाउँमा तेल खानी भेटिएपछि मान्छे त्यसै ओरिएका थिए। राम्रो बस्ने ठाउँ पाउन साह्रै मुस्किल थियो र महँगो पनि। पिरो न पिरो चिकन करी र भात खाँदै गर्दा उसले भन्यो, अभी नयाँ घर ढुण्ड आए, इधरका लिज खतम। म दुई बेडरूमको अपार्टमेन्टमा बस्थेँ, मेरो लागि त्यो एकदम ठूलो थियो र महँगो पनि। खर्च घटाउने र साथी भेट्ने राम्रो अवसर भेटे जस्तो लाग्यो। फ्याट्ट भने, मसँग बस्छौ, तिमीलाई इन्ट्रेस्ट छ भने भोलि काम सकेपछि मेरो अपार्टमेन्टमा आउ रहेर। अच्छा, कल आएगा तो चलेगा? जगत बोल्यो। मैले दौडेगा भन्ने बित्तिकै आफैलाई मनमनै हकारे, कस्तो मान्छे हो, एकचोटिको भेटेको भरमा। थप एक दुईपटक भेटेर भनेको भए के जान्थ्यो। आफूसँग हल्का झोक चल्यो, अब फुस्किसक्यो गोली जस्तो बोली, जस्तो पर्ला त्यस्तै टर्ला। अर्को शनिबार ऊ मेरो रूम पार्टनर बन्यो। दिनहरू अलि रमाइला भए। त्यसपछि जगत इन्डियामा हुँदा बिजुलीको काम गर्थ्यो, अलि पैसा कमाउन दुबईको एउटा कन्स्ट्रक्सन कम्पनीमा लेबर काम गर्न आएको रहेछ। झन्डै 10 वर्ष त्यता काम गर्यो, काम पनि सिक्यो। लेबरबाट फोरम्यान भएपछि कमाई पनि नराम्रो थिएन। उसको कम्पनीले अमेरिकामा ठेक्का पायो। जगत पनि कम्पनीसँगै अमेरिका आयो तर फर्किएन। परिवारसँग नभेटेको धेरै भएर होला, श्रीमती र छोराछोरीको कुरा गरिरहन्थ्यो। उधर अच्छा था, कहिलेकाहीँ भन्थ्यो, दुबईतिर चाहिँ वर्षको 2 महिना छुट्टी हुने रहेछ, घर आउने जाने टिकट कम्पनीले दिन्थ्यो। लामो सास तानेर भन्थ्यो, फेमिली से भी मिल सक्ता था, काम भी कोही मुस्किल नै। हुन त अरबको प्रचण्ड गर्मीमा दिनभरि वेल्डिङ गर्न गाह्रो नलागेपछि संसारमा थोरै काम मात्रै गाह्रो लाग्दो हो। उसको एउटा छोरा र छोरी रहेछन्। हरेक पटक छोरीको कुरा गर्दा उसको अनुहार धपक्क बल्थ्यो, भन्थ्यो, मेरा बेटी मेरे लिए बहुत लक्की है, उसके आने के बाद मैंने बहुत तरक्की किया। एक दिन कुरै कुरामा छोरीको कुरा भन्यो। उसकी छोरी उसले एडप्ट गरेको थियो। भारतमा हुँदा सँगै काम गर्ने साथी करेन्ट लागेर मर्यो। साथीकी श्रीमती 2 महिना अघि सुत्केरी व्यथाले मरेकी रहेछ। ती दुवै मृतकले 2 महिनाकी बालिका छोडेर गए। त्यो नवजात जाने भई कुनै अनाथालयमा जगतको मनले मानेन। उसको श्रीमती पनि तयार भई आफ्नो ममता फैलाउन। एउटा छोरा छँदै थियो पहिले, परिवार पूर्ण भयो। खान बस्न पहिले पनि गाह्रो थियो, खासै ठूलो परिवर्तन भएन। मान्छेको मन न हो जगत मनको धनी। यो सुनेपछि मेरो मनमा उप्रति सम्मान जागेर आयो। अब त बेटा इन्जिनियरिङ कर्ता आए, बेटी 9 क्लासमा आए। छोरोको पढाइ कस्तो छ उसलाई थाहा थिएन, तर भन्थ्यो लड्का अच्छा है, पढाई सकिएपछि छोरा यता आउनेछ, आफ्नो सबै परिवारलाई कुनै दिन अमेरिका ल्याउनेछ, वकिल बोला अरू 4-5 सालमै ग्रिन कार्ड हो जाएगा। त्यसपछि सबै परिवार ल्याउन मिल्ने कुराले ऊ मनपर्ने खेलौना समातेको बालक जस्तो देखिन्थ्यो। अब 8 साल हो गया, फ्यामिली से मिला नै, अनि फर्केर गए भइहाल्यो नि त, किन बसिरा। मेरो सजिलो समाधान उसलाई चाहिँ असजिलो लाग्थ्यो, मैले भने जस्तो सजिलो सायद थिएन कि। प्रब्लम हे, बिना पेपर गया तो वापस नै आ सक्ता, मलाई भने उसँग बस्नु चिट्ठा परे जस्तै थियो। ऊ एकदमै बिहानै काममा जान्थ्यो 4-5 बजेतिर, म फर्केर आउँदा ऊ नुहाई धुवाई गरेर धोती फेरेर हनुमान चालिसा पढिरहेको हुन्थ्यो। मैले धेरै पटक भने मेरो लागि खाना बनाउनु पर्दैन, ऊ खिस्सा हाँस्थ्यो र भन्थ्यो कोही बात नै। मैले त्योभन्दा बढी विरोध गरिनँ। घरतिर सुनाउँदा आमा मजाले हाँस्थिन्, अजिङ्गको आहारा दैवले पुर्याउँछ, त अल्छीलाई ठिक्क पर्यो। म सरसफाई गर्थेँ, मेरो छुट्टी हुँदा खाना बनाउँथेँ, टाइम पासको लागि मुड चल्दा उसलाई अङ्ग्रेजी पनि सिकाउँथेँ। उसको अङ्ग्रेजी झन्डै यस नो थ्याङ्क यू र अरू केही शब्दको भरमा चलेको थियो। एक दिन स्टोरमा हल्लिँदै गर्दा उसको सुपरभाइजर भेटिएको थियो। परिचय भइसकेपछि सुपरभाइजरले भन्यो उसलाई कुरा बुझाउन साह्रै गाह्रो छ, तर एक्सरे बिल्डिङ गर्न यतिको जान्ने मान्छे मैले अहिलेसम्म भेटेको छैन। गोरो सुपरभाइजरले हाँस्दै भन्यो सो वी की अप विथ हिज ल्याङ्ग्वेज। अब मलाई थाहा भयो उसले कसरी यति धेरै पैसा कमाउँछ। उसलाई अङ्ग्रेजी सिकाउन थालेपछि मलाई उसको र मेरो हिसाब मिले जस्तो लाग्यो। उसले पकाएको सट्टामा अङ्ग्रेजी सिकाउँथे। बिस्तारै हामी साथी बन्दै थियौँ। एक दिन यसै बस्दा उसले सोध्यो आपका गर्लफ्रेन्ड नै है? अहिले छैन, अब 1-1.5 वर्षमा नेपाल जान्छु, स्वास्नी र गर्लफ्रेन्ड एउटै मान्छेमा खोजेर फर्किन्छु। मैले उसलाई जिस्काउँदै सोधेँ तिम्रो छैन? उसले एकछिन रोकिएर फेरि भन्यो अरब मे तो था इधर नै, अच्छे से बोल नै सक्ता तो कुछ नै होता। एउटा शनिबार दुवैजनाको छुट्टी परेको थियो। दिउँसोको खाना खाँदै गर्दा जगतले सोध्यो तुम बार जाता है? कहिलेकै जान्छु साथीहरूसँग, हम लोग भी कभी बार जाएगा साथ में। तिमी त रक्सी खाँदैनौ, बारमा के गर्छौ? मैले सोधेँ। ऊ हाँस्यो यसै जाता है और बस देख्ता है। त्यो दिन मङ्गलबार थियो, कामबाट ढिला फर्केको थिएँ। जगत चाहिँ बाहिर जान ठिक्क परेर बसेको रहेछ। मलाई देख्ने बित्तिकै भन्यो चलो बार चल्ते। साथी तिम्रो पो भोलि छुट्टी, मेरो त काम छ, तिमी जाऊ म जान्न। ज्यादा देर नै रुकेगा उसले जिद्दी गर्यो। एकदम दिक्क भएको थिएँ। एक दुई बोतल बियरले अलि मुड पनि ठिक गर्ला। मैले हुन्छ भने हामी निस्कियौँ। बार खाली खाली थियो। काउन्टरमा बस्दै यसो आँखा दौडाएँ। डान्स फ्लोरमा 5-7 हल्लिरहेका थिए। कुनाको टेबलमा एउटी 35-40 वर्ष जस्तो लाग्ने केटी एक्लै थिए र फोनमा घोरिएकी थिए। मनले भन्यो त्यता चाहिँ केही होला है। उसले टाउको उठाई फोनबाट, बियरको एक चुस्की लिएर फेरि घोप्टी फोनमा। एउटा बियर सकेपछि फेरि हेरेँ, ऊ अझै एक्लै थिए। मैले फेरि आफैलाई भने आए आँप गए चटारो। हेलो गुड इभिनिङ, म नजिकै गएँ। इभिनिङ, ऊ हल्का हाँसी। क्यान आई बाई यु अ ड्रिङ्क? मैले आँटेरै भने स्योर। मैले मनमनै आफैलाई धाप मारेर लागे काउन्टरतिर। फर्किँदा दुई बोतल बियर मेरो हातमा थिए। बियर उतिर बढाउँदै भने मोहन। उसले एकचोटि मनमनै दोहोऱ्याए जस्तो गरेर भने मोहन। मलाई कक्षा 4 पढेको एचइएन हेन माने कुखुरीको याद आयो। मेरो हात अलि जोडले समात्दै भने केली। सोचेँ गोरी, तिम्रो कपालको रङ हेर्दा नेपालमै पनि तिमीलाई कैली नै भन्दा हुन्। अरू दुई बोतल सक्दासम्म केली मजाले गफ गर्न थाली। डान्स? म उसलाई छोड्ने मुडमा थिइनँ। स्योर। ऊ उठे आफ्नो ठाउँबाट। डान्स फ्लोरमा 10-15 मिनट हल्लिएपछि मैले उसको कानैमा पुगेर भने मेरोमा जाउँ। स्योर। उसले पनि पहिलेकै उत्तर दोहोऱ्याए। मैले वरिपरि आँखा दौडाएँ। जगत कुनाको एउटा टेबलमा एक्लै बसेर कोक पिउँदै थियो। मैले जगतको टेबलमा गएर भने म जान्छु तिमी आउँदै गर। जगत पनि उठ्यो र भन्यो हामी चलेका, म अर्को साथीसँग जान्छु तिमी एक्लै जाऊ। कामका फ्रेन्ड है? उसले सोध्यो। होइन यहीँ भेटेको। अर्को 15 मिनट जति नाचेपछि म र केली उसको गाडीमा मेरो डेरातिर हुन्थ्यौँ। जगत कति बेला फर्क्यो थाहा भएन। त्यो रात जगतको बेडरुमको ढोका निकै बजिरह्यो। सायद ऊ धेरै पटक भित्र बाहिर गरिरह्यो। भोलिपल्ट म अफिस गइनँ। सन्चो छैन भनेर फोन गरेँ। सानो ठाउँ, केली पनि महिनामा दुई चार पटक आउने जाने गर्न थाली। म मोहनबाट मोहयान हुँदै मोहन भइसकेको थिएँ। केली आएपछिको एक दुई दिन जगत एकदम अर्कै हुन्थ्यो, त्यसै डराए जस्तो, हराए जस्तो। एक दिन अङ्ग्रेजी पढ्दा पढ्दै उसले पनि भन्यो, अगर केली आनेवाला है तो मुझे बताना, हम बाहर जाता है। कता जान्छौ? मैले सोधेँ। किधर तो जाएगा, इधर अच्छा नै लाग्ता। तिमीलाई मन पर्दैन भने म नै अरू ठाउँमा जान्छु नि। नै नै, ऐसा कोही बात नै, उसले भन्यो। मलाई जिस्काउन मन लाग्यो। म तिमीलाई गर्लफ्रेन्ड खोज्न हेल्प गरौँ? उसका आँखा उज्याला भए। ऐसा हो सकता है? मतिर हेर्दै सायद उसले आफैलाई सोध्यो। एकछिनपछि टाउको हल्लाउँदै भन्यो, आप पक्का कर सकता है? इतना अच्छा बोलता है, मेरे जैसा बेजुबान इधर कुछ नै कर सकता। अत्तेरी, अब म आफूले खनेको खाल्डोको छेउछाउ आइपुगेको थिएँ। उसलाई टार्न पनि केही त भन्नै पर्ने भयो। जगत, कुनै दिन छुट्टीमा डेटिङ वेबसाइट हेरौँला, म तिम्रो प्रोफाइल बनाइदिउँला। एक पहिले भी बनाया, लेकिन बहुत सारा इमेल आता है, मुझे रिप्लाई गर्न नै आता। ऊ दौडेर आफ्नो कोठामा गएर ल्यापटप बोकेर ल्यायो। उसले ल्यापटपमा लगइन गर्दै थियो। मैले आफैलाई भने, लौ जे छ त्यसैमा मोजगर केटा, आफूले खनेको खाल्डोमा पुरै जाकिस। अब पर्सबाट निकालेको सानो कागज हेर्दै बल्ल बल्ल लगइन गर्यो। आपसे मिल्ने से पहिले एक फ्रेन्डले हेल्प किया, महिनेका $40 का बिल आता है। दोसा लगाया, कुछ नै हुआ। ल्यापटप मलाई दिँदै भन्यो। प्रोफाइलमा निकै पुरानो फोटो थियो, फिल्टरहरूको सेटिङ राम्रोसँग गरिएको थिएन। उसको प्रोफाइलभरि संसारभरि जहाँबाट पनि हेर्न मिल्थ्यो। मैले जगतको अनुहार हेरेर इनबक्समा क्लिक गरेँ। त्यहाँ 76 म्यासेज थिए, टन्नै म्यासेज रहेछन्। आप पढो कोही बात नै, मैले आफैलाई भने। नचाहिने काम नगर केटा। मनभित्र एउटा कुनाको खसखस पुरै मनमा फैलिसकेको थियो। मैले उत्सुकता रोक्न सकिनँ र क्लिक गरेँ। इमेल एक, प्यारा, मेरो नाम रेगिना हो। म रोमानियाको बुखारेस्टमा बस्छु। तिम्रो फोटो देखेर म लट्ठै भएँ। तिमीलाई भेट्न मन छ, तिमीलाई जुनीभरि पुग्ने माया गर्छु। मलाई तिमीसम्म आइपुग्न मद्दत गर। इमेल दुई, म नाइजेरियामा बस्छु। मैले तिमी जस्तै केटा मान्छे चाहेकी छु। मसँग पहिले नै अमेरिकाको भिसा छ। तिमीले मलाई $500 पठाइदेऊ, एक हप्ताभित्र म तिम्रो अँगालोमा आइपुग्नेछु। अदाकु। मैले सरसर्ती अरू दुई चारवटा इमेलहरू हेरेँ। तिनीहरूको मोटामोटी भाका यही थियो, तिमीलाई देख्ने बित्तिकै म प्रेममा परेकी छु, मलाई डलर पठाइदेऊ। डलर हात पर्ने बित्तिकै म उडेर तिमीसम्म आइहाल्छु, केही समस्या छैन। कुनै इमेलमा फोटो पनि थियो, कुनै कुनै इमेलमा फोन नम्बर पनि थियो। मैले पढेर सुनाउँदा उसको आँखा उज्याला भए। ऐसे पैसा भेजेगा तो ऊ लोग आएगा इधर? साथी, पैसा त पक्का जान्छ तर मान्छे चाहिँ आउँदैन। उसको लामो सास तानेर उसले हो भन्यो। जगत एकदम उदास भयो, जुरुक्क उठेर भन्यो, चलो बाहर जाते। आज म जान्न, तिमी जाऊ। अफिस पनि त्यति ठिक चलिरहेको थिएन, संसारभरि नै पेट्रोलको भाउ घटिरहेको थियो। अफिसमा अब मान्छे निकाल्छ भन्ने गाईगुई सुरु भइसकेको थियो। केलीको बोली पनि अलि क्याउ क्याउ जस्तो सुनिन थालेको थियो। बेला बेला एउटै प्रश्न उदोर्याउन थालेकी थिए, डु वी ह्याभ एनी फ्युचर टुगेदर? मनमनै भन्थे, नेपाल अहिलेसम्म देखभेट नभए कि, मलाई नै कुरेर बसे कि, बा आमाले रोजेकीसँग पो छ त फ्युचर? केलीको प्रश्न जस्तै मैले पनि उत्तर दोहोऱ्याउँथेँ, आई निड मोर टाइम। अफिस एकदम तनावपूर्ण भइरहेको थियो। आज पनि अफिसमा दुईजनाको जागिर गयो। बिहान बिहानै अफिसको साथीले साउती गर्यो, ओहो म जोगिएँ भन्दा बढी ला यसपछि मेरै पालो हो कि जस्तो लाग्थ्यो। अब नयाँ काम खोज्नुपर्छ, बिना ग्रिन कार्ड काम खोज्न एकदम गाह्रो हुन्छ। अफिसबाट फर्केर कपडा पनि नफेरी सोफामा बसेँ। सोच्दा सोच्दै त्यहीँ निदाएछु। जाग्दा केलीको तीनवटा मिसकल र दुईवटा म्यासेज थिए। अब मलाई कहिले फोन नगर, मैले तिम्रो कुरा बुझिसकेँ। यु एभिज्ड मी, नट एनी मोर। उसले लेखेको एभरेज शब्दले मेरो कन्सिरी तात्यो। मैले जबरजस्ती नै गरे जस्तो बडबडाएँ। मुखभरिको उत्तर दिने सुरले फोन गर्न आँटेको थिएँ। हातमा ल्यापटप लिएको जगत आफ्नो कोठाबाट निस्केर मेरो अगाडि उभियो। आप एक लड़की से च्याट गरेगा मेरे लिए, कोही लड़की है पास में, पता नहीं क्या पुछता है। और मेरो दिगदारी अझ बढ्यो, कसलाई केको धन्दा उसलाई? तिमीले तिम्रो श्रीमतीलाई नभेटेको 8 वर्ष भएछ, उनले पनि तिमीलाई नभेटेको 8 वर्ष भयो। तिमीलाई यहाँको भाषा बोल्न गाह्रो छ, तिम्रो श्रीमतीलाई पक्कै त्यो समस्या छैन। तिमीले हिँड्न खोजेको बाटो उनले पनि हिँडिन् भने कस्तो लाग्ला तिमीलाई? तिम्रो छोराछोरीले थाहा पाए भने तिनीहरूको आँखामा हेर्न सक्छौ? तिम्रो परिवार बाँकी रहला? जगतलाई बीचमै रोकेर भने, मेरो आवाज चर्को थियो। जगत केही बोलेन, उभिरह्यो। एकछिनपछि ऊ आफ्नो कोठामा गयो। केही बेरपछि जगत फेरि बाहिर आयो। हम बाहर जाता आए, इस रविवारको इधर से चला जाएगा। मूल ढोकाबाट बाहिर निस्किँदै गर्दा हाम्रो आँखा जुदे। उसको आँखा बोले जस्तो लाग्यो, आप मेरी दिक्कत समझ नहीं सकता। ब्याम आवाजसँगै ढोका बन्द भयो। अहिले सम्झिरहेको छु, मलाई पनि झोक चलेकै हो त्यति बेला। रोक्न खोजिन उसलाई, एकपटक पनि सुनिन उसको कुरा। दुई दिनसम्म ऊ फर्केन। शुक्रबार साँझ अचानक अपरिचित नम्बरमा मेरो मोबाइल देखियो। तिमी मोहन हो? रुखको आवाजमा कसैले सोध्यो। हो, म एफबीआई एजेन्ट हुँ। हाम्रो कस्टडीमा एकजना मान्छे छ, उसको नाम जगत हो। ऊ यो फोन नम्बर र तिम्रो नाम दोहोऱ्याइरहेको छ। म चिन्छु उसलाई, ऊ मेरो रुम पार्टनर हो। के भयो? मलाई अलिक डर लाग्यो, आफ्नै आवाज काँपे जस्तो लाग्यो। जगतले 18 वर्षभन्दा कम उमेरको नाबालिगसँग यौनको कुरा गर्यो, पैसा दिन्छु भन्यो। वास्तवमा ऊ हाम्रो एजेन्टसँग कुरा गरिरहेको थियो। मैले यस्ता खबरहरू पढेको थिएँ। 18 वर्ष मुनिका किशोर किशोरीमाथि ललाइ फकाई हुने यौनजन्य अपराध रोक्न एफबीआई बेला बेला स्ट्रिङ अपरेसन चलाउँथ्यो। सरकारको त्यो बल्छीमा सोझो जगत अल्झिएको थियो। मलाई जगतको माया लाग्यो। उसलाई त्यस्तो अङ्ग्रेजी आउँदैन, उसले राम्ररी कुरा बुझेन होला। त्यसमाथि उसलाई यहाँको कानुन त पक्कै थाहा थिएन। हामीसँग उसको च्याट सुरक्षित छ। उसले सबै प्रश्नहरूको उत्तरमा यस ओके भनेको छ, पैसा दिन्छु भनेको छ। यो देशमा बसेपछि यहाँको कानुनको जानकारी छैन भनेर उन्मुक्ति पाइँदैन। मेरो मन हार्यो। अब के भन्नु? लामो निश्वास छोडेर भने, अब के हुन्छ? आरोप प्रमाणित भएमा उसलाई 10 वर्षसम्मको कैद हुन सक्छ। जेलपछि उसलाई डिपोर्ट गरिनेछ। मेरा रौँ ठाडा भए। एजेन्ट बोलिरहेको थियो, के तिमीले जगतको बयान अनुवाद गर्न सक्छौ? हुन्छ। गहिरो पानीमा डुबिएर निसासिएको आवाजमा मेरो बोली फुट्यो। एजेन्टले म पुग्नुपर्ने ठेगाना भन्न थाल्यो। मैले आफैलाई फेरि भने, मैले जगतको कुरा सुन्नु पर्थ्यो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक बेजुबान, कथाकार केशवराज गेवालीको अर्को भोर संग्रहभित्र संग्रहित यो कथा मैले श्रुति सम्वेकमा वाचन गरेर सुनाएँ। अब यसपछि केही बेरमा अर्को भोरबाट अर्को कथा लिएर आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज केशवराज गेवालीको कथा संग्रह अर्को भोरभित्रका कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहभित्रको केशवराज गेवालीको अर्को कथा सुनौ। शीर्षक छ पर्स्युट अफ ह्याप्पिनेस। चकमन्न रात छ, जति बजेको पनि हुनसक्छ। मेरो मनमा चाहिँ 12 बजेको छ यति बेला। अमेरिकाको कुनै सहरको एउटा कुनामा झण्डै 850 वर्ग फिटको अपार्टमेन्टमा छु। अपार्टमेन्टको एकमात्र बेडरूममा मेरी श्रीमती सुतिरहेकी छ हाम्रो 3 महिनाको शिशुसँग। म चाहिँ बाहिर एउटा सानो गोलो डाइनिङ टेबलमा छु। मेरो सामुन्ने कुर्सीमा बसेको छ जेफरसन। चिन्नु भएन? उही थोमस जेफरसन, अमेरिकाको तेस्रो राष्ट्रपति, त्यही क्या जसले स्वतन्त्रताको घोषणा लेखेको थियो। अनौठो के भयो भने, जब म गोत्लिइरहेको थिएँ, भित्तामा बसेको पुरानो फोटोबाट जेफरसन निस्क्यो र मेरो अगाडिको कुर्सीमा विराजमान भयो। ठिक त्यसरी जसरी भगवान साक्षात प्रकट हुन्छन् होला। ऊ मसँग बोलेको छैन, तमादम लेखिरहेको छ घोप्टो परेर। उसको हातमा रहेको क्वेलचरीको प्वाँख घरिघरि मसिदानीमा चोप्छ र लेख्छ। मलाई उसँग कुरा गर्नु छ। मेरो मथिङ्गल खजमजिएको बेला ठिक्क आइपुगेको छौ। भन्नु छ, तिमीले लेखेको अलि मिलेन, मलाई शङ्का छ तिम्रो घोषणामा। नकारात्मक कोणबाट कुरा सुरु गर्ने इच्छा छैन, बिस्तारै भन्छु मिस्टर जेफरसन। ऊ निरन्तर लेखिरहन्छ, हेर्दैन मतिर। म फेरि दोहोऱ्याउँछु, मिस्टर प्रेसिडेन्ट। यसपटक टाउको उठाउँछ र हेर्छ। चिम्स आँखा, चुच्चो नाक, खपटे अनुहार, मलाई मेरो घरको पुरेतको सम्झना आउँछ। म फेरि भन्छु मिस्टर प्रेसिडेन्ट, जब मैले पहिलोपटक स्वतन्त्रताको घोषणा पढेँ, मेरो जिउभरि काँडा उम्रिए। काँडा पनि यस्तो उस्तो होइन, एकदम तिखा ठुला काँडा। मैले सँगै बसेको साथीलाई देखाउँदै भनेको थिएँ, यता हेर, कसैले झन्डै 240 वर्ष पहिले यस्तो लेख्यो। मैले उसलाई बल्ल तल्ल उल्था गरिदिएँ। हामी सबै मान्छे बराबरी हुन् भन्ने सत्यलाई स्वयं सिद्ध मान्दछौँ। सबै मान्छेसँग जन्मजात केही हरण गर्नै नमिल्ने अधिकार छन्। ती अधिकार हुन् जीवन, स्वतन्त्रता र खुसीको खोजी। मिस्टर प्रेसिडेन्ट, मैले यति बेला मेरो साथीलाई भनेको थिएँ, बुझिस केटा, हाम्रातिर भर्खर नेपाल टुसाउँदै गरेको समय हो। हामीहरू ख्वामित मालिक साक्षात विष्णु अवतार भन्दै थियो। पृथ्वीको अर्को कुनामा एउटा सर्वसाधारणले औँला ठड्याएर घोषणा गर्यो, सबै मान्छे बराबर छन्, खुसी खोज्नु सबैको जन्मजात अधिकार हो। क्या बात तगडा, यो पो हो त कुरो। तिम्रो घोषणा पढेपछि मैले पनि घोषणा गरेँ, बुझिस, म चाहिँ नेपाल बाहिर कहीँ गएँ भने अमेरिका जान्छु, खुसी त्यहीँ भेटिन्छ। मेरो दोस्तले मेरो मुखमा ट्वाँ परेर हेरेर भन्यो, तेरा बाले पो जग्गा जोडिदिएका छन्, त्यही बेचलास र जालास, म त खाडीमा डढ्न जानु पर्ला। मिस्टर प्रेसिडेन्ट, तिमीलाई लाग्ला म तिमीलाई यो सब किन सुनाइरहेको छु, तिमी भन्न सक्छौ मलाई मतलब छैन, तर खाटी कुरा के हो भने तिमीले घोषणा गरेको खुसी खोज्ने अधिकारको चमकले तानिएर म र म जस्ता धेरै यता छौं। मलाई आज जुन कुरा गर्नु छ त्यसको सरोकार मेरो खुसीसँग छ। जेफरसन एकैछिन रोकियो र आकाशतिर हेऱ्यो। मलाई लाग्यो अब केही भन्ने छ। ऊ फेरि घोप्टियो आफ्नो कागजमा, म मात्रै बोलिरहेँ। मेरो काम नभएको आज 2 हप्ता भइसकेको छ, मैले यो कुरा श्रीमतीलाई भनेको छैन। गएको 2 हप्तादेखि म हरेक दिन बिहान घरबाट निस्कन्छु र कतै बसेर दिनभर कामको लागि निवेदन हाल्छु। त्यसले पैसाको कमीमा मात्र समस्या पारेको छैन, अब छिट्टै काम भेटिन भने मेरो भिसाको स्ट्याटस बिग्रिनेछ, त्यसपछिका समस्या कति कति। महाशय, खुसीको खोजीमा भिसा स्ट्याटसको चक्करले साह्रै गाह्रो परेको छ। मैले यो कुरा भित्र कोठामा सुतिरहेकी मेरी श्रीमतीलाई यसरी भन्नु छ, मानौ केही भएकै छैन, यसो 8-10 दिनको कुरा त हो, अनि फेरि सब ठिक हुन्छ, छिट्टै फेरि त्यो खुसीको शिखरमा चढिहालिन्छ नि, तिमीले चिन्ता लिने कुरा छैन। मिस्टर प्रेसिडेन्ट, यो समस्या सायद छिट्टै समाधान पनि होला, तर यो सायदको मूल्य यति चर्को छ कि मैले यो 2 हप्तामा मेरो बैङ्कको खाता कैयौँ पटक हेरेको छु, क्रेडिट कार्डको लिमिट मिल्ने जति बढाएको छु, डर लाग्छ त्यो दुर्लभ खुसीको चुली बढ्नुको साटोमा झन्झन गहिरो खोचमा ओर्लँदैछु। यो ओर्लिने क्रम काली लाग्दो र एकाङ्की छ। गएको 5 वर्षमा म मेरा कुनै आफन्तको दुःखमा सरिक भएको छैन। टाढा छुटेका आफ्ना मान्छेहरू डाकको छोडेर रुँदा 2 थोपा आँसु मिसाएको छैन। म मेरा आफन्तको सुखमा सरिक भएको छैन। उनीहरू बेसरी खुसी हुँदा गजब भयो भनेर ताली बजाएको छैन। यो कस्तो खुसी हो? मिस्टर प्रेसिडेन्ट, जब तिमीले घोषणा गर्यौ मलाई पनि सम्झेका थियौ कि? जेफरसन लेख्दा लेख्दै टक्क रोकिन्छ, जुरुक्कै उठ्छ र यताउति हिँड्न थाल्छ। ऊ रोकिन्छ र तीका आँखाले मतिर हेर्छ। उसको आँखाले सोधेको प्रश्न म आफै बुझिदिन्छु, मैले ल्याएको हो तँलाई, आफ्नै इच्छाले मुन्टेको होइन यता। म पनि उठ्छु आफ्नो ठाउँबाट, जेफरसनसँगै हिँड्छु यताउता। नरिसाउन, मैले तिमीलाई आक्षेप लगाएको होइन, आउन त म आफै आएको, जसरी भए पनि जाने भनेर आएको, उडेर हिँडेर दौडेर भयभरको जेथा बेचेर अनेक गरेर आएको हो। तिमीले खोज्न पाइन्छ भनेको खुसीमा आफ्नो अनुहार मात्रै खोजेको। हिँड्दा हिँड्दै रोकियो, भन्यो, खुसी खोज्ने पो अधिकार हो, कसैको खुसीको ग्यारेन्टी त गरेको छैन नि। बुढो अलि झोक्यो सायद, धेरै पो भने कि। सकेसम्म नम्र स्वर निकाल्दै बोले, मिस्टर प्रेसिडेन्ट, मैले तिमीलाई दोष लगाएकै छैन, यहाँ आउने निर्णय पनि मेरो र त्यसको जिम्मेवारी पनि मेरो, तर कहिलेकाहीँ खुसी खोज्दा खोज्दै दुःखमै गढे जस्तो लागेर पो मार्छ त। हेर, एउटा निर्णयमा नपुगी भएको छैन, खासमा मैले त मन बाँधिसकेको छु, तर श्रीमतीलाई चाहिँ यसरी भन्नु छ कि यो हामी दुवैजनाको निर्णय हो, कुरा यसरी होस् कि उसले पनि भनिदियोस् तथास्तु। उसँग कुरा गर्नु अघि प्रशस्त सोच्न चाहन्छु, खोज्न चाहन्छु उसका प्रश्नका हरेक उत्तर। बुढो अलि शान्त भएर फेरि कुर्सीमा बस्यो। मतर्फ हेरेन, फेरि मसिदानीमा चोपेको कोइलचरीको प्वाँख निकालेर लेख्न थाल्यो। हेर न, खास कुरा अर्कै छ, मेरो जागिरको कुरा बुझिहाल्यो। बिचरी मेरी श्रीमती यता आएको भर्खर 2 वर्ष भयो। कहिलेकाहीँ यसै गम खान्छु, म यो केटीको लायक पनि छु कि छैन, यसले मसँग बिहे गरे कि अमेरिकासँग। खैर, बिचरी सबै छोडेर आई, यहाँसम्म कि उसका शैक्षिक प्रमाणपत्र पनि काम लागेन। अब हेर, फेरि हिँड्न खोज्दैछ, उता लागेका पखेटा त मैले नै काटिदिएँ। म भन्न चाहन्छु उसलाई, प्यारी, जागिर त म फेरि पनि पाइहाल्छु, यो नानीसँग जीवन व्यवस्थापन गर्न अलिक गाह्रो छ, यसलाई नेपाल पठाइदिउँ छोटो समयको लागि। त्यो छोटो समय यसरी भनिनुपर्छ मानौ त्यो निमेषभर मात्रै हो, मानौ आइन्स्टाइनको सापेक्षतावाद यहाँ चल्दैन, फिजिक्सको त्यो महान्तम सिद्धान्त उल्टो पर्छ यता। जतिसुकै अप्ठ्यारो होस्, यो एक कदम छोटो समय हो। म थप्नेछु, तिमीले पढेर नसकुन्जेलवा हामीले अलिक खुट्टा नटेकुन्जेलसम्म मात्रै हो, त्यसपछि त यता ल्याइहाल्ने, अनि खुसी नै खुसी, यता हामीलाई पनि सहयोग हुन्छ। अनि अन्त्यमा एक वाक्य थप्नेछु अङ्ग्रेजीमा, सी इट्स विन विन। अनि भन्न त लुते, समस्या के छ? जफरचन्दले फेरि पनि आँखाले नै सोध्यो मलाई। बुढा, तिमीलाई थाहा छ छैन, हुन त तिमी पुरानो जमानाको मान्छे, आइमाईहरूको चेतनाको सबैभन्दा तीक्ष्णतम तह मातृचेतनामा हुन्छ, सबैभन्दा जाग्रत र उन्नत चेतना। यस्तोमा उताबाट विद्रोह आउन सक्छ, उसलाई यो प्रस्ताव एकदम बेकार लाग्न सक्छ, अथवा मान्न पनि सक्ली, मैले देखेका समस्या र समाधान देखी भने। अनि के भयो त? त्यसै कुमुचार्यो बुढाले, अझै बुझेन। मलाई दिक्क लाग्यो उसले नबुझेको देखेर। म भन्छु, मिस्टर प्रेसिडेन्ट, कल्पना गर, अहिले तिमी र म होइन, मेरी स्वास्नी र म बसिरहेका छौँ। म भन्छु, प्यारी, यो सानो नानी नेपाल जाओस्। ऊ रिसाउँछ र भन्छे, तिम्रो दिमाग त ठिक छ, मेरो बच्चा कसरी छोड्न सक्छु? बा, ऊ अझै अर्कै गरी भन्न सक्छ, आँखाभरि आँसु पार्न सक्छ, ढिक्का ढिक्का आँसु झार्दै भन्न सक्छ, मलाई केही थाहा छैन, यसलाई टाढा लैजाने कुरा नगर, म मेरो बच्चा छोडेर कसरी खुसी हुन सक्छु? म भन्नेछु, दुःखको अलिकति पनि ओह्रालो नजरी खुसीको पहाड कसरी उक्लिएला? अन्धकार रात नछि चोली उज्यालो कसरी आउला? जेफरसनले मलाई बीचमै रोकेर भन्यो, उसले त्यसो नभन्न पनि त सक्ली, बल्ल बल्ल बोल्यो ऊ। हुनसक्छ जेफ, उसले गुनासो गर्नेछ, यस्तो पनि कहीँ हुन्छ, यो नवजातलाई उता लगेर छोड्यौँ भने यसले पहिलो पटक बोल्न जान्दा मलाई मामु भन्ने छैन। म भन्नेछु, भिडियो कल गरौँला। होइन होइन, त्यस्तो भन्नै हुँदैन, रिसाउने भयङ्कर सम्भावना छ, ऊ च्याठिन सक्छ, भिडियोमा हेरेर पुग्छ आफ्नो बच्चा, त्यसपछि वार्ता तोहिनेछ, मैले सुनिरहनेछु, उसले भनिरहनेछ, मेरो नानीले मुख चुच्चो पारेर सकी नसकी ऊ गरेको देख्नै छैन मैले, उसले खुट्टा बाङ्गा बाङ्गा पारेर हिँड्नै आँट्दा लडलागी भनेर पछि पछि लाग्ने अरू कोही हुनेछ, म होइन, अरू हो त, आफ्नै हो नि, मैले भन्नेछु। तर मिस्टर जेफरसन, मैले अघि नै भने नि मातृचेतको कुरा, यहाँनिर ऊ झोकिन पनि सक्छ, मलाई आँखा तरेर भन्न सक्छ, मिस्टर, आमा र बच्चाको बीचमा तिमी पनि अरू कोही हुन सक्छौ। सबैको सट्टा अझै अर्कै बाटो पनि लिन सक्ली, रुन सक्ली, इमोसनल हुन सक्ली, भन्ली, जति दुःख गर्नु परे पनि गरौँला। म भन्नेछु, अलि बढी नै गाह्रो हुन्छ, र खुसीको चुली अझै टाढा भाग्नेछ यसरी, जति पनि दुःख गर्छु भन्नु पो एउटा कुरा, तर व्यवस्थापन पनि त गर्नु पऱ्यो सबै कुराको। उसले भन्न सक्छ, लोग्ने नामधारी मनुवा, आखिर खुसी के हो? कुनै एउटा स्टाटस, थुप्रै पैसा, सबैले वाह वाह भन्ने जस्तो कलेज डिग्री, अथवा जीवन चल्दै गर्दा बाटैमा भेटिने ससाना कुरा, शिशुको दाँत ननिस्केको गिजासहितको मुस्कान। कल्पना गर, तिमी कतै बाहिरबाट आएका छौ, बोल्न पनि नजान्ने तिम्रो बच्चाले खुसीले हातखुट्टा फाल्दै उफ्रिन थाल्छ, तिमीलाई रमाइलो लाग्दैन यस्तो कुरामा? म किन गुमाउँ त्यो सबै कुरा? जेफ, हुन त म पनि रिसाइदिए हुन्छ त्यति बेला, भन्न सक्छु तिमीलाई ती सबै खुसीको अनुभव गर्न पहिले घरमा चामल दाल हुनुपर्छ कि हिँडा फर्कौँ सबै उतै हो, यसले गलाउन सक्छ उसलाई, जे जे गफ दिए पनि फर्किन त ऊ पनि आएकी होइन। बेडरूमको ढोका घर्याक्क खुल्यो। जेफरसन हतार हतार कुर्सीबाट उठ्यो र भित्ताको फ्रेममा गएर बस्यो। मैले श्रीमतीको अनुहारमा हेरेँ। उसले भनी, नानी उठ्ने बेला हुन लाग्यो, दुध दिन आएकी। औ बस, कुरा गर्नु छ, म भन्छु। होइन, काम गर्दा गर्दै भन। ऊ सरासर भान्सामा गई, म पनि पछि पछि लागेँ। मैले पानीको भाँडा चुलोमा राखेँ। उसले फ्रिजबाट बोतलमा राखेको दुध निकाली। भाँडामा पानी तात्दै गर्दा त्यो बोतल एकपटक पटक पटक तातो पानीमा राख्दै निकाल्दै गरे। दुईवटा हत्केलाको बीचमा राखेर मदानी घुमाए चाहिँ बोतल घुमाए। बोतल निकालेर पटक पटक एक दुई थोपा देब्रे हातको पछाडि चुहाए। उसले फेरि त्यो आफ्नो गालामा टाँसेर चिसो तातो जाँची। मैले हेरिरहेँ, कति संवेदनशील हुन सक्छ ऊ बच्चाका लागि। के अरू कसैले यसरी ख्याल गर्न सक्ला? तर मैले नै शङ्का गर्नु हुँदैन, आफैलाई सम्झाएँ। उसको सबै काम हेर्दै हेर्दै आफ्ना कुरा मैले भने। उसको अनुहारमा हेर्ने हिम्मत भइरहेको थिएन। बच्चा रोयो र त्यही बेला दौडँदै भित्र गए। जेफरसन फेरि आएर बस्यो कुर्सीमा। म बोलिरहेँ फेरि, मिस्टर प्रेसिडेन्ट, तिमीले लेखेकै हौ, सबै मान्छे बराबर छन्, सबैलाई खुसी खोज्ने अधिकार छ। मैले केही कुरा बिर्सेको रहेछु। म कल्पना गर्छु, कुनै एउटा बिहान तिमीलाई लाग्यो होला स्वतन्त्रताको घोषणा यसरी गर्नुपर्छ। तिमी ओछ्यानबाट उठेको थाहा पाएर तिम्रा दासहरूले पानी तताए होलान्, तिम्रा लागि सफा कपडा ठिक गरे होलान्, तिमीले त्यो लेखिरहँदा तिम्रो मसिदानीमा मसी भरिरहे होलान् दासहरूले, तिमीले बसेको टेबल कुर्सी बनाउने कमाराहरू, तिम्रो कपडा धुने, खाना बनाउनेहरू, तिमीलाई नुहाउन पानी तताउनेहरू, कोही पनि त परेका थिएनन् तिम्रा सबै मान्छेभित्र। घरिघरि शङ्का लाग्छ आफ्नै स्थितिमा। मेरो अहिलेको सरोकार यति मात्रै हो। मेरो अनुहार तिमीसँग ज्यादा मिल्छ कि तिम्रा दासहरूसँग? जेफरसन केही बोलेन, खुरुखुरु लेखिरह्यो। म बेडरूममा जाँदा नानी दुध खाएर आमाको काखमा निदाइरहेको थियो। मैले श्रीमतीको अनुहारमा हेरेँ, उसको आँखा भरिएका थिए। छोड्ने नै हो त यसलाई, डे केयरमा राखौँ न, कस्तो महँगो छ, तिमी पनि भर्खर अमेरिका सिक्दैछौ, अलिक खर्च थाम्न गाह्रो पर्छ कि, म बिस्तारै भन्छु। बा आमालाई यतै बोलाउन, ऊ बाटो खोजिरहेकी छ, भिसा दिने नदिने ठेगान हुँदैन, दिइहाले पनि धेरै बस्न गाह्रो हुन्छ, फेरि बुढाबुढी मान्छे यता आएर बिरामी पऱ्यो अर्को आपत पर्छ। यसरी ऊ समाधान दिन खोजिरहेछ, म उसको समाधानमा समस्या देखाइरहन्छु। मनमा एक लहर उठ्छ प्रेमको, थप दुखाउन मन लागेन उसलाई। आफ्नो कामबाट निकालिएको कुरा भोलि भनौँला, आजलाई यति पीडा काफी छ। उसको आँखा पुछिदिए, निधारमा माया गरेर भने, ढिलो भयो, अब सुतौँ। ऊ सुकसुकाउँदै ओछ्यानमा पल्टिए। सुन्न त मैले सुनेको छु, उकालो चढ्नु अघि ओह्रालो नझरी हुँदैन, ओह्रालो झरिराख्दा डर लाग्छ, उकालो लाग्नुको साटो यो ओह्रालो कुनै भिरमा पुगेर रोकियो भने। यो पनि सुनेको छु, तेज गतिमा अगाडि बाँड छोड्नु अघि धनुष पनि पछाडि लच्किनुपर्छ। तर डर लाग्छ, धेरै टाढा पुग्ने लोभमा पछाडि तन्किँदा तन्किँदै धनुषको ढाड पिटिक्क भाँचियो भने। निकै बेर डरेपछि उसले भने, यो अँध्यारो पनि सकिएला नि है, धेरै चिन्ता नगर, म बेर्छु उसलाई मेरो अँगालोमा। मेरो कानैमा भनी मालाबाट छुटेर फुस्केका मोतीका दाना जस्ता खुसीका गेडाहरू पल पल गुड्दै भाग्दा रहेछन्। हामी चाहिँ अरू नै केहीमा खुसी खोज्दा रहेछौँ। पढेर सकिएको छैन, पैसै कमाइएको छैन, घर बनाएको छैन, खुसी हुन किन यति धेरै पूर्व शर्तहरू? मैले केही बोलिनँ। आफ्नो दुधी बच्चासँग छुट्टिने कल्पनाले बिचली तामालाई कुन तर्कले सहारा दिउँ? निधाए जस्तो गरी लामो लामो सास फेरेँ। मलाई थाहा छ ऊ अर्कोपट्टि फर्के पनि निधाएकी चाहिँ छैन। यो कथाको शीर्षक पर्स्युट अफ ह्याप्पिनेस, मैले कथाकार केशवराज गेवालीको अर्को भोर संग्रहबाट यो कथालाई आज वाचन गरेर सुनाएँ। आज श्रुति सम्वेगमा कथाकार केशवराज गेवालीको दुईवटा कथाहरू मैले सुनाएँ। पहिलो कथा मैले वाचन गरेको थिएँ यसै संग्रहबाट, शीर्षक थियो बेजुबान, र दोस्रो कथा मैले वाचन गरेको थिएँ, शीर्षक थियो पर्स्युट अफ ह्याप्पिनेस। यो सँगै आजको श्रुति सम्वेकको समय सकिएको छ। हामीले पाँच श्रृङ्खला लगाएर अर्को भोरभित्रका केशवराज गेवालीका कथाहरू तपाईँलाई श्रुति सम्वेकमा वाचन गरेर सुनायौं। तपाईँलाई यी वाचनहरू कस्ता लागे, केशवराज गेवालीका कथाहरू कस्ता लागे, हामीलाई बुलबुल साहित्य @gmail.com आफ्नो प्रतिक्रिया दिनुहोला। हवस् त, शुक्रबारको श्रुति सम्वेकबाट आज विदा हुन्छौ। अर्को शुक्रबारबाट अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्री।